नमस्कार, अन्तर संवादबाट सन्तोष रेग्मी। आज भदौ 24 गते बीपी जयन्ती। प्रथम जननिर्वाचित प्रधानमन्त्री, नेपाली कांग्रेसका संस्थापक एवं विशिष्ट साहित्यकार बीपी कोइरालाको जन्म जयन्तीका अवसरमा आजको अन्तर संवादलाई हामीले बीपीको व्यक्तित्व, योगदान र मुलुकमा केन्द्रित गरी प्रयास गरेका छौं। हालसम्मकै अग्लो राजनीतिक कद भएका नेता बीपी कोइरालाको प्रजातान्त्रिक आन्दोलनमा योगदानदेखि मुलुकका लागि उहाँको योगदानसम्मको चर्चा गर्नेछौ। राजनीतिक विश्लेषक, वरिष्ठ पत्रकार प्राध्यापक पुरूषोत्तम दाहाल कुराकानीमा हामीसँग प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ। दाहालज्यू,
हेलो,
हजुर, स्वागत छ यहाँलाई।
धन्यवाद।
आज बीपी जयन्ती हामीले आजको दिनलाई बीपी जयन्तीका रूपमा मनाउँदै गर्दा बीपीको योगदान आजको दिनको कसीमा हेर्दाखेरि बीपीको योगदानलाई कसरी हेर्न सकिएला?
पहिलेको त हेर्नुहोस्, बीपी कोइरालाको सैद्धान्तिक धारमा नेपालको बाटो लागिराखेको छ। जस्तो पहिलोचोटि नेपालको सन्दर्भमा बीपी कोइरालाले दुई तिनवटा कुरा भन्नुभएको थियो। एउटा कुरा त उहाँले राष्ट्र र राष्ट्रियता भनेको चिज के हो भनेर नेपाली जनतालाई बुझाउने प्रयत्न गर्नुभयो। पहिलो त्यही धारमा हेरिराखेको छ नेपाल अहिलेसम्म। पृथ्वीनारायण शाहले निर्माण गरेको भौगोलिक एकता र निर्माण गरेको जुन भूगोल छ त्यसलाई राजनीतिक वैचारिक धार दिने प्रयत्न बीपी कोइरालाले गर्नुभयो। दोस्रो कुरा, बीपी कोइरालाले जनताको अधिकारको कुरा गर्नुभयो र त्यो जनताको अधिकार भन्ने कुरा के कुराहरू हुन् त भनेर नेपाली जनतालाई आधारभूत रूपमा सिकाउने प्रयत्न गर्नुभयो। अब तेस्रो कुरा, जनता कसरी समान हुन्छ, प्रत्येक नागरिक बराबर हुन्, राजादेखि रङ्कसम्म समान हुन् है, अस्तित्वको हिसाबले, हैसियतको हिसाबले, या राष्ट्रका लागि जिम्मेदारीको हिसाबले बराबर हुन्, यसमा कुनै भेद हुँदैन, भेदभाव हुन पाइँदैन, जातीय वा लिङ्गीय अहिले शब्दावली प्रयोग गर्छौँ, त्यस्तै गरेर कुनै छुवाछुत यस्तो कुराहरू हुनुहुँदैन जस्ता सामाजिक कुराहरू बीपीले पहिलोचोटि बडो सुस्पष्ट ढङ्गले राजनीतिक रूपमा उहाँले व्याख्या गर्नुभयो। अब बीपीलाई पहिलो कुरा सम्झिँदा यो हो। दोस्रो कुरा, बीपीले चरण चरणमा प्रयोगहरू गर्नुभयो, नयाँ नयाँ ढङ्गको प्रयोग गर्दै जानुभयो बीपीले। तपाईँले यसो याद गर्नुभयो भने 7 साल छन् उहाँ जेलमा जाने, इधर उधर सबै हतियार उठाउने काम गर्नुभयो, त्यसपछि चुनाव लड्नुभयो, 15 सालमा जित्नुभयो, सरकार बनाउनुभयो, 18 महिनामा के हुन्छ? तर 18 महिनामा बसाएको जग धेरै छ, धेरै कुराहरू छन्। अहिले म बीपी कोइरालाकै विषयमा एउटा किताब लेख्दैछु, त्यसमा मैले धेरै कुरा हेरिराखेको छु। त्यसपछि गएर बीपी कोइरालाले उहाँको सरकार अपदस्थ भयो, जेल बस्नुभयो, निर्वाचनमा बस्नुभयो, तर निर्वाचनमा बसेर सशस्त्र आन्दोलन सञ्चालन गर्नुभयो। बीपीले एउटा कुरा बडो स्पष्ट गर्नुभएको छ, उहाँले भन्नुभएको छ, म क्रान्तिवादी हुँ, आतंकवादी होइन। कस्तो भयानक कुरा बोल्नु भएको रहेछ, मैले उहाँ हेरिराखेँ त्यहाँले, त्यो उहाँले गजब कुरा गर्नुभयो। म क्रान्तिवादी हुँ, आतंकवादी होइन। क्रान्तिवादीले के गर्छ, जनताको मन परिवर्तन गर्ने कुरा गर्छ। आतंकवादीले के गर्छ, विध्वंस सुरु गर्छ। यो क्रान्तिवाद र आतंकवादको पनि एउटा गम्भीर परिभाषा बीपी कोइरालाले गर्नुभएको रहेछ। बीपी कोइरालाले त्यत्रो आन्दोलन गर्नुभयो, सशस्त्र आन्दोलन, एकजना मान्छे घर भत्केन, एउटा अफिस भत्केन, कहीँ आग लागि भएन, कहीं विध्वंस भएन, कहीँ विनाश भएन, परिवर्तनको लागि उहाँले काम गर्नुभयो। त्यो पनि परिवर्तन हुँदो रहेछ नि त, त्यसरी पनि परिवर्तन हुँदो रहेछ। सशस्त्र आन्दोलन पनि गर्नुभयो, त्यसरी पनि सशस्त्र आन्दोलन हुँदो रहेछ। कसैलाई केही नगरिकन, कसैको बिगोचोज नगरिकन, बरु आफ्नो ठुलो क्षति भोगेर पनि आन्दोलन हुँदो रहेछ, उहाँले यो कुरा देखाउनुभयो। यो महत्वपूर्ण कुराहरू हुनु, यी हामीले भविष्यमा सम्झिनु पर्ने। अर्को एकदमै बीपी कोइरालाको सन्दर्भमा हामीले हेर्नुपर्छ, दुईटा कुरालाई उहाँले केन्द्रमा राख्नु भएको छ। एउटा जनतालाई उहाँले पहिलो जहिले पनि जनता भन्नुभयो, जनतालाई केन्द्र राख्नुभयो, र दोस्रो कुरा उहाँले भूगोल राष्ट्रलाई. तर उहाँले यी दुइटै अन्यन्याश्रित छन् भन्नुभयो. शब्दको तलमाथि प्रयोग गर्दाखेरि थोरै सत्तासँग शक्तिको बाँडफाँडको सन्दर्भमा केही भिन्नता होला. होइन भने उहाँले दुइटैले अन्यन्याश्रित सम्बन्ध भएका कुरा हुन्, जस्तो जनता भए पनि यदि भूगोल भएन भने स्वतन्त्र हुँदैन त्यो जनता. त्यो जनता अरू कसैको हुन्छ, परतन्त्री हुन्छ, परतन्त्रमा पर्छ. त्यस कारणले भूगोल पनि चाहिन्छ, जनता पनि. भूगोलको स्वतन्त्रता र स्वाधीनता, जनताको अधिकार, यो दुईटा जोडियो भने मात्रै देश अगाडि बढ्न सक्छ, त्यसैमा केन्द्रित हुनुपर्छ भनेर उहाँले दुईटा कुरालाई, अर्थात् उहाँले के भन्नुभएको रहेछ भने मैले यसो विचार गरेँ. धेरैले के भन्छ भने बिपी कोइरालाले प्रजातन्त्र लोकतन्त्रको लागि, जनताको अधिकारको लागि चाहिँ बोल्नुभयो धेरै भनेर भन्ने व्याख्या पनि हुन्छ. तर मैले यसो हेरेँ, उहाँले त गजब कुरा भन्नुभएको रहेछ. हामी कहिले ख्यालै गर्दैनौँ. त्यो बिपी कोइरालालाई एकदमै दुई ठाउँमा बोल्नु भएको कुरा हो यो. एउटा चाहिँ साहित्यिक पत्रकार सङ्घले उहाँलाई अभिनन्दन गरेको 2038 सालमा, अभिनन्दन गर्दाखेरि माघमा यो श्री पञ्चमीको दिन अभिनन्दन गर्दा बोल्नु भएको थियो एउटा कुरा. अनि त्यो कुरालाई फेरि त्यसलाई अलिकति बढी पुर्याएर उहाँले टुडिसेलमा बोल्नु भएको थियो. त्योभन्दा पहिला उहाँले के भन्नुभयो भने मैले त्यति ध्यान दिएको थिएँ, म काव्यात्मक रूपले, भावनात्मक रूपले, साहित्यिक रूपले मात्रै बुझ्दै थिएँ त्यो कुरालाई, तर होइन रहेछ. उहाँले के भन्नु भने तपाईँलाई जब अप्ठ्यारो पर्छ त्यो बेलामा तपाईँले टेकेको जमिनबाट एक पृथ्वी माटो उठाउनुहोस् र त्यो माटो आफ्नो छातीमा राख्नुहोस् र त्यो धुकधुकीले, त्यो स्पन्दनले जे भन्छ त्यही कुरा गर्नुहोस् भनेर उहाँले भन्नुभयो. त्यो माटो भनेको के? माटो भनेको त देश हो नि, भूमि, जन्मभूमि हो नि. तपाईँको मुटु र माटोलाई एक ठाउँमा जोड्नुहोस् है भन्नुभएको रहेछ उहाँले. हामीले यसलाई साहित्यिक अर्थ लाखौँ लाखै गर्छौँ र बिपी कोइरालालाई साहित्य भएकातिर यस्तो कुरा गर्नुहुन्छ, राजनीति वर्गको कुरा गर्नुहुन्छ भन्थ्यो. बिपी कोइरालालाई त अन्तिममा यसरी जोड्नु भएको रहेछ, माटो र मुटुलाई, मुटुको स्पन्दनलाई, माटोको जीवनलाई, माटोको सुरक्षालाई तिमीहरू एक ठाउँमा राखेर हेर है भनेर भन्यो. हामीले त्यो बेलामा बिपी कोइरालाले भनेको रहेछ. अहिले हामी के गरिरहेका छौँ? अब अहिले कसरी सम्झिने बिपीलाई? न हामीले माटोलाई सम्झिएका छौँ, न मान्छेको मुटुलाई सम्झिएका छौँ. हाम्रो दुर्भाग्यवश परिवर्तन त भएको छ, तर माटो र मुटु जोड्ने गरी हामी कहीँ हिँडेका छौँ. हामी के हिँडिरहेका छौँ भने आफूसँग आफूलाई जोड्ने कुरा गरिरहेका छौँ, सत्तालाई जोड्ने कुरा गरिरहेका छौँ, साधनलाई जोड्ने कुरा गरिरहेका छौँ. त्यो माटो र मुटुको सम्बन्धको अर्थ के हो भनेर हामीसँग बुझ्ने न भाषा छ, न लय छ, न सोच छ. हामीसँग के छ? एकदमै तीव्र घृणा छ. हामीसँग के छ? प्रतिशोध छ. हामीले जुन सत्ता स्थापना गऱ्यौँ, जुन प्रणाली विकास गऱ्यौँ, अब हामीले नै लडेर ल्यायौँ. जस्तो भन्नुहोस् न, 62-63 सालमा हामी सङ्घर्ष गऱ्यौँ, लड्यौँ, दुःख गऱ्यौँ, अभियान चलायौँ, सबै काम गर्दै गयौँ. हामी करिब 31 सालदेखि, म त 30 सालदेखि भन्नु, अब त 50 वर्ष नाग्यो, आन्दोलनको आन्दोलनमै हामी जीवन बिताइरह्यौँ. तर त्यो तत्त्वलाई बुझ्नलाई अझै गाह्रो भइराख्या रहेछ कि माटो र मुटु कसरी जोड्ने भन्ने कुरा. बिपीसँग सिक्ने आज पनि नेपाली जनताले चिन्ने मूल कुरा त्यो हो.
हजुर, अब आजको जुन यहाँले अघि भन्नुभयो कि साधनको कुरा, उपलब्धिको कुरा, प्राप्तिको कुरा, बिपी कोइराला जसले मूलत राणाहरूले विस्थापित गरेका राजालाई मुलुकमा पुनस्थापित गराउने 2007 सालको आन्दोलन, त्यो जनताको मात्रै थिएन, राजाको पनि थियो, राजाको अधिकार पनि पुनस्थापित गरिएको थियो. त्यसपछि राजासँग उहाँको मित्रवत सम्बन्ध थियो. त्यही राजाका छोरा जसको बाबुसँग व्यक्तिगत चाहिँ सम्बन्ध सुमधुर भएन र राजालाई कन्भिन्स गरेर सहमत गराएर राजाका छोराको बिहा चाहिँ उहाँले गराइदिनुभयो. उहाँ त्यही राजाले पछि उहाँलाई थुने, तैपनि उहाँमा त्यो भाव उहाँले ल्याउनु भएन. र यहाँले अघि भनिसक्नुभयो करिब करिब 1.5 वर्ष, 2016 जेठ 13 पुष 1 गतेसम्म मात्रै उहाँ प्रधानमन्त्री हुनुभयो. त्यसबाहेक उहाँको जीवन प्राय जसो धेरै जसो जेल र निर्वासनमै बित्यो. त्यो व्यक्तित्व आजसम्म पनि यति धेरै चर्चामा आउनुपर्ने कारण के हो?
त्यो त व्यक्ति सम्झिँदैन नि मान्छेले. त्यसको गुण सम्झिन्छ, त्यसको विचार सम्झिन्छ, त्यसको योगदान सम्झिन्छ, त्यसको सिर्जना सम्झिन्छ। सबभन्दा महत्वपूर्ण कुरा त्यो हो। बिपीले कहिल्यै पनि प्रतिशोधको कुरा गर्नु भएन, उहाँले धेरै चोटि दोहोऱ्याउनु भएको रहेछ पहिला। मैले अहिले धेरै साहित्य पढिराखेका छु, धेरै पुराना कुराहरू खोजिराखेका छु, त्यसबाट अनुभव प्रयोग गरिरहेका छन्। बिपी कोइरालाले राज संस्थाको बारेमा त्यही बेलामा राजाको बारेमा स्पष्ट भन्नुभएको रहेछ, त्रिभुवनकै पालादेखि नै भनिरहनु भएको रहेछ, त्योभन्दा पहिले पनि भनिरहेको छ। त्योभन्दा पहिला त अब एउटा कुरा के थियो भने नेपालमा संवैधानिक राज संस्थाको कुरा थियो, राणाहरूले एक प्रकारले राजालाई बन्दी बनाएर राखेका थिए। अब त्यो गुण शासनमा बस्ने मान्छेहरूसँग यस्तो फराक छाती त हुँदै हुँदैन। जब शासनमा पुग्छ अलिकति हात लाम गरौँ, शक्ति विस्तार गरौँ, आफैमा ल्याउँ, पकड जमाउ भन्ने एउटा सोच हुन्छ, त्यो पनि राजघरानामा त्यो बेलाको राज परिवारमा हुने कुरा स्वाभाविक हो, त्यो अस्वाभाविक थिएन। त्यसलाई नियन्त्रण गर्नको निम्ति उहाँहरूले त्यो आफूलाई नियन्त्रित गर्नुपर्छ, स्वाभाविक रूपमा उठ्ने कुरालाई उहाँहरूले नियन्त्रण गर्नुपर्थ्यो। राजा महाराजाहरूले आफ्नो महत्वाकांक्षालाई त्यो गर्नु भएन। त्यसपछि पनि 59-61 राजा ज्ञानेन्द्रले पनि त्यो पास सिक्नुभयो, त्यो आफ्नो ठाउँमा छ। बिपी कोइरालालाई अहिले यसरी चर्चामा नेपालको सन्दर्भमा भन्ने हो भने मलाई लाग्छ सबैभन्दा बढी बहस र विमर्श गरिएको व्यक्तित्व भनेको बिपी कोइराला नै हो। उहाँको एउटा मात्रै व्यक्तित्व भएको भए सायद यति हुँदैन थियो। जस्तो साहित्य मन्त्री भएको भए महाकवि लक्ष्मीश्वर देवकाटाको जति चर्चा हुन्थ्यो सायद त्यति पनि पुग्थ्यो पुग्दैन थियो। लेखनाथको पौडेलको कति हुन्थ्यो त्यति हुन्थ्यो हुँदैन थियो। साहित्यमा मात्रै भएको भए एकाङ्गी हुन्थ्यो। बिपी कोइरालाको समग्र नेपालको सामाजिक परिवर्तनको निम्ति, नेपालको राजनीतिक परिवर्तनको निम्ति र नेपालीहरूको आर्थिक परिवर्तनको निम्ति र नेपालको भूगोललाई आवश्यक अन्तर्राष्ट्रिय सम्बन्धको निम्ति जसरी बिपी कोइरालाले व्याख्या गर्नुभयो, मलाई लाग्छ ती उहाँको विचारको समष्टिकै कारण बिपी कोइरालामाथि यतिविधि चर्चा हुन्छ, यतिविधि बहस हुन्छ र मान्छेहरूले उहाँका विषयमा के छ भनेर जान्ने जिज्ञासा राखेका छन्। मुख्य कुरा त्यही हो, हेर्नु योगदानले मान्छेलाई सम्झिने कुरा। तपाईँले बिपी कोइराला अग्लो हुनुहुन्थ्यो, लामो हुनुहुन्थ्यो, चिलिक्क परेको हुनुहुन्थ्यो, डाँका यस्तो हुनुहुन्थ्यो, हात पनि यस्ता थिए, उहाँ बोल्न चतुर हुनुहुन्थ्यो, तर्क गर्न सक्नुहुन्थ्यो, धेरै किताब पढ्नु भएको थियो भनेर बिपीलाई सम्झ्या होइन। हेर्नुहोस् म त बिपी कोइरालासँग रिपोर्टिङमा सँगै हिँडेका मान्छे 2036 सालको जन्म सङ्ग्रहको बेलामा तपाईँहरूकैतिर त पुग्यो, त्यो बेलामा पुग्नु भ्याइन, तर ओरतिर फुटबल के भन्छ यो कपिल वस्तु नलपरासी रुकन्देहीको अनि नलपरासी यता चितवन यो एरियामा बिपीसँगै घुमे, उहाँ सँगसँगै एउटै टिममा घुमे। घुम्दाखेरि मैले धेरै उहाँको व्यवहारहरूलाई अनुभव गरेँ। बिपी कोइरालाको एउटा सबैभन्दा महत्त्वपूर्ण आजका राजनीति गर्ने मान्छेहरूलाई पनि अत्यन्तै ठुलो पाठ हुने एउटा कुरा छ। तपाईँसँग यदि समय छ भने म भनिदिन्छु अलिकति। बिपी कोइराला म त्यो बेलामा 20-21 वर्षमा थिएँ, त्यो बेलामा उहाँसँग हिँड्थेँ, हामी चारजना मान्छे थियौँ, बिपी हुनुहुन्थ्यो आफै, त्यसपछि पशुनारायण चौधरीजी त्यो बेला नेपाली कङ्ग्रेसको महामन्त्री, अनि शेरबहादुर देव अहिलेको सर्वचर्चित व्यक्ति शेरबहादुर देवजी हुनुहुन्थ्यो त्यो बेला युवा नेता, अनि म थिएँ पत्रकारको रूपमा, हामी चारजनाको टोली थियो उहाँसँग जाँदाखेरि। बिपी कोइराला के गर्नुहुन्थ्यो भने बस्ने ठाउँमा सबैभन्दा पहिला आफ्नो कोठा काँचा खोज्नुहुँदैन, सबैभन्दा कान्छो मान्छे पुरुषोत्तम दाहाल पत्रकार त्यसको कोठा कहाँ छ कस्तो छ कोर छ कि छैन गएर हेर्नुहुन्थ्यो। त्यहाँनिर उडुस लाग्छन् लाग्दैन, उपियाँ लाग्छन् लाग्दैन, मच्छर लाग्छन् लाग्दैनन्, हावा ठिक्क ढङ्गले आउँछ कि आउँदैन, त्यो पहिला आफू गएर चेक गर्नुहुन्थ्यो। अनि त्यसपछि शेरबहादुरजी र पशुजीको कोठा हेर्नुहुन्थ्यो, त्यहाँबाट आफू बस्ने कोठामा पुग्नुहुन्थ्यो। त्यो क्षमता अहिलेको नेताहरूमा छ कि छैन, त्यो घुलमिलीकरण, त्यो आम सदस्यहरूसँग आफूसँग साथीहरूसँग घुलमिल गर्ने जाँगर क्षमता छ कि छैन म भन्न सक्दिनँ, त्यस्तो त मैले त्यति देखेको छैन अहिले कसैसँग छ जस्तो। उहाँले हामीलाई मलाई के भन्नुहुन्थ्यो, बडो गजब छ, तिमी तराईमा आँखा छौ गर्मी छ, त्यो बाहिर गएर पकौडा नखानु बिरामी भइन्छ, तेल खराब छ, अनि सिधै त्यो टोइलको के भन्छ त्यो चलाउने ह्यान्ड मेसिनलाई त्यसको पानी सिधै नपिउनु, त्यो चाहिँ त्यसले एकदम नै खराब गर्छ, त्यस कारण तिमीले त्यहाँ पानी छानेको पानी मिलाएको यसो हेर्नु, अलिकति सफा देख्यो भने मात्रै खानु, होइन भने नखानु, यस्तो कुरा बताउनुहुन्थ्यो, बिपी कोइरालाको त्यो टावर पर्सनालिटीले एउटा सामान्य केटासँग गर्ने बिहेभियर हो यो, यो आश्चर्यजनक बिहेभियर हो। अनि उहाँ कति घुलमिल गर्नुहुन्थ्यो मान्छेहरूका बिचमा भने उहाँको कुरै भएन, गएर गफ गर्ने, आम रूपमा सोध्ने, मैले भनेको कुरा तिमीहरूलाई कस्तो लाग्यो भन्ने, उनीहरूको प्रतिक्रिया लिने, र उहाँको अर्को बेजोड कुरा, अब यो त देन हो त्यसमा त कसैले हुनुपर्छ भनेर हुँदैन, उहाँको मेमोरी पावर, उहाँले 20-25 वर्ष अगाडि देखेको मान्छेलाई पनि उहाँले भन्नुभयो कि तपाईँ फलानु हो भनेर, तपाईँ अमुक मान्छे हो भनेर उहाँले भन्नुभयो। एकजना वृद्धालाई भेट्नुभयो गाउँको त्यो गुटबलमा रूपन्देहीको एकजना कोही वृद्धालाई भेट्नुभयो, उहाँ भेट्न आउनु भएको थियो, अनि उहाँ त्यो बेला सदुई हुनुहुँदो रहेछ, त्यो बेलामा चाहिँ उहाँको परिवारको मान्छेहरू काङ्ग्रेसमा लागेर काम गर्नुभएको रहेछ, र उहाँको घरमा दही चिउरा खानुभएको रहेछ, ती वृद्धाले अब बिदुई भइसक्नु भएको थियो, ती वृद्धाले हातमा यसो फुल लिएर आउँदाखेरि यसो हेरेर उहाँले भनिदिएको तपाईँको छोरा कता छ, तपाईँको ए ल दुःख पाउनु भएको छ कि, तपाईँ फलानु ठाउँमा म चिउरा खाएको हो कि तपाईँ कहाँ भन्नुभयो फ्याट, 20 वर्षपछि पुग्दा गाउँमा एकचोटि एक ठाउँमा चिउरा खाएको कुरा उहाँको मेमोरीमा रहेछ, त्यो आश्चर्यजनक कुरा हो। त्यो चाहिँ व्यक्तिगत क्षमता हेर्नु, त्यो सबैमा हुँदैन, त्यो खोजेर पनि पाइँदैन।
आज आज हामीले चर्चा गरिराख्दाखेरि दाजु मूलत दुईवटा विषयमा बिपीका बारे अहिले पनि भिन्न धारणाहरू या फरक फरक दृष्टिकोणहरू देखिन्छ। एउटा त कम्युनिष्टहरूसँग एकताको विषयमा बिपी कोइराला अन्तिमसम्म पनि मान्नु भएको थिएन, बिपीको देहावसान पछि गणेश मानजीले कृष्ण प्रसादजीले चाहिँ त्यसमा सहमति जनाउनु भयो र संयुक्त जनआन्दोलन भयो 2046 भनेर भनिएको छ। अर्को चाहिँ मेलमिलापको विषय, जुन कम्युनिष्टहरूसँग मेलमिलाप गर्नु हुँदैन अथवा कार्यगत एकता गर्नु हुँदैन भन्ने बिपीले, राजासँग चाहिँ मिल्नुपर्छ, मेरो घाँटी जोडिएको छ लगायतका कुरा गर्नुभयो, त्यत्रो वर्ष आफैलाई जेल हाल्ने
होइन सन्तोष भाइ, यो एकदमै सतही कुरा हुने, यी कुरा त गहिराईमा नपुग्ने मान्छेले नबुझ्ने मान्छेले भन्छ, हेर्नुहोस् यी कुराहरू चाहिँ सतही कुरा हुन् भन्छु म। अहिले पनि धेरैले भाषण शासन गर्दाखेरि यस्तो कुरा हुन्छ, बिपी कुराले बडो स्पष्ट भन्नुभएको छ, मेरो राष्ट्रिय मेलमिलाप एकता तथा मेलमिलापको नीतिको कुरा कसैको पक्ष र विपक्षमा होइन, कुनै पार्टीलाई को विरुद्ध होइन, कुनै संस्थाको विरुद्ध होइन, मेरो राष्ट्रिय एकता तथा मेलमिलापको सिद्धान्त भनेको राष्ट्र र नेपाली जनताको लागि सबै एक ठाउँमा राष्ट्रवादी शक्तिहरू एक ठाउँ उभिनुपर्छ भन्ने सिद्धान्त हो। त्यो धारमा जो जो जम्मा हुनुहुन्छ ती सबैसँग चाहिँ हामी काम गर्छौँ भन्नुभयो उहाँले। उहाँले खालि के चाहिँ भन्नुभयो त्यस बेलाको सन्दर्भमा भने, जस्तो बिपी कोइरालालाई जुन परिवेशमा सशस्त्र आन्दोलन छोडेर राष्ट्रिय एकता तथा मेलमिलापको नीतिको कुरा गरेर नेपाल फर्किनु भएको थियो, त्यो बेलाको अन्तर्राष्ट्रिय परिस्थितिका आधारमा उहाँ केही कुराहरू राखिरहनु भएको थियो। त्यो कम्युनिस्ट उहाँले जुन कम्युनिस्ट पार्टी भन्नुभयो नि, त्यो जसले राष्ट्रको र जनताको अधिकारको कुरा भन्दा फरक कुरा गरिराखेका छ त्योसँग पुरा गरिरहनु भएको थियो। जस्तो तपाईँले नीतिको विषयमा तपाईँले डिएन अडिट फर्मुलाको बारेमा सुन्नु भएको छ सन्तोष भाइ, तपाईँले सुन्नुभएको छ?
हजुर हजुर हजुर,
पहिला कहिले सुन्नु भएको छ डिएन अडिटको कुरा? छैन मेरो बुझाइन, अहिलेको विचारलाई चाहिँ थाहा हुँदैन। डिएन अडिट फर्मुला भनेर उहाँले इन्डोनेसियाको त्यो एउटा चाहिँ पार्टीको नेताको र त्यो बेलाको छ सुकर्णको कुरा गरेर उहाँले उठाउनु भएको कुरा थियो, र सत्ताभित्र बसेर राज संस्थाभित्र राजासँग मिलेर सत्ता कब्जा गर्ने जसले जो जो डिजाइन गर्दै थिए तिनीहरूलाई उहाँ इन्डिकेट गरिरहनु भएको थियो, उनीहरूले प्रजातन्त्र पनि सिद्ध्याउने राष्ट्रता पनि सिद्ध्याउने काम गर्छ नै, त्यो सावधानी हुनुपर्छ भनेर उहाँले त्यो कुरा उठाउनु भएको थियो। अब उहाँले पुष्पलालको बारेमा त गजब कुरा भन्नुभएको छ, तपाईँहरूले कति पढ्नुभएको छ थाहा छैन, पुष्पलालको जसले पुष्पलालको विरोध गर्छ नेपालको चाहिँ वाम आन्दोलनलाई साम्यवादी आन्दोलनलाई जसले फेदैदेखि व्याख्या गर्दै लिएर आयो, त्यो मान्छेलाई जसले गद्दार भन्छ त्यो हाम्रो साथी कसरी हुन सक्छ भन्नुभएको छ उहाँले। पुष्पलालको विरोध गर्ने कुनै कम्युनिस्ट काङ्ग्रेसको साथी हुन सक्दैन, मेरो साथी हुन सक्दैन भनेर उहाँले किटानीका साथ भन्नुभएको छ। अब यो कुरा हामी हेर्दैनौँ कि यस्तो महत्त्वपूर्ण कुरालाई हामीले मूल्याङ्कन। अर्को कुरा तपाईँले घाटीको प्रसङ्ग निकाल्नुभयो, बिपी कोइरालाले के भन्नुभयो भने नेपालमा दुईटा शक्ति भनेको राष्ट्रवादी शक्ति हुन्, एउटा शक्ति राज संस्था हो, त्यो शक्ति भनेको आफ्नो उत्तराधिकारित्वको कारणले गर्दाखेरि आफ्नो उत्तराधिकारित्वलाई गुम्न नदिनको निम्ति ऊ राष्ट्रवादी हुन्छ जहिले पनि, किन उसको भूगोल भएन भने त उसको राष्ट्र भएन भने हुँदैन। एउटा सामान्य नागरिक त जहाँ जस्तो भए पनि नागरिक हुन्छ। त्यस कारणले त्यो बेलामा राजालाई नै उहाँले भन्नुभएको छ, महाराज त म त अलिकति मेरो पिताजीले जोडेको विराटनगरमा सानो घर छ, अलिकति खेती छ, म घर त्यहाँ बस्छु, म त नागरिक नागरिक नै हुन्छु। तर सरकार त सरकारको देश गुम्यो भने सरकार चाहिँ कहाँ त्यहाँ राजा कहाँ हुने नि भनेर भनिदिनु भयो। उहाँले उहाँको प्रश्न थियो यो, त्यो बेलामा यस्तो गम्भीर प्रश्न आजभोलि कसैले गर्न सक्छ? थोरैले गर्छ। त उहाँले यो कुरा भन्नुभयो, राष्ट्रवादी शक्ति भनेको राष्ट्रसत्ता हुन्छ, हुनुपर्छ। दोस्रो, राष्ट्रवादी शक्ति भनेको जो प्रजातन्त्र विश्वास गर्छन्, जो नागरिकहरूको सार्वम सर्वोच्चतामा विश्वास गर्छन्, जो नागरिकहरूलाई सम्पूर्ण अधिकारको कुरामा विश्वास गर्छन्, त्यो भनेको राष्ट्रवादी शक्ति हो। त्यो राष्ट्रवादी शक्ति र त्यो परम्परागत राष्ट्रसत्ता, त्यो राष्ट्रवादी शक्तिका बिचमा घाँटी जोडिएको छ। यदि एउटा राष्ट्रवादी शक्तिको घाँटी छिनियो भने अर्को राष्ट्रवादी शक्ति त्यही अचानकमा बसेको हुनाले त्यसको नै चिनिन्छ, अथवा राजाको र मेरो उहाँले प्रतीक रूपमा प्रतिनिधि पात्रमा जनताको, किनभने 15 सालमा उहाँ निर्वाचित हो, त्यो निर्वाचित जनताको प्रतिनिधि भएर म बोलिराखेको छु, म त्यो जनताको प्रतिनिधि भएको हुनाले राष्ट्रवादी शक्तिको प्रतिनिधि हो, अनि तिमी राजा चाहिँ राष्ट्रको प्रतिनिधि शक्ति हो, प्रतिनिधि हो, त्यस कारणले राष्ट्रवादी शक्ति हो। यस कारणले उहाँले जोडिएको कुरा गर्नुभयो। अब घाँटी जोडिया छ राजा र मेरो भनेर बिपीले भन्नुभएको थियो भने के को अहिले काङ्ग्रेसहरूलाई सोध्नुहोस् त कतिलाई थाहा थियो,
हजुर यहाँले ठ्याक्कै सन्दर्भ त्यहीँ पुर्याउनु भयो, प्रसङ्ग अब हामी त्यहीँबाट सुरु गर्छौं। हामी अन्तर्सम्वादमा छौं, आज बीपी जयन्ती, बीपीको व्यक्तित्व, योगदान र मुलुक बारे आजको अन्तर्सम्वादमा कुराकानी गरिरहेका छौं। प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला बारेको अन्तिम जिज्ञासा म यहाँलाई राख्छु। आज काँग्रेस, उहाँले स्थापना गरेको पार्टी काँग्रेस, बीपीले सरकारमा रहँदा चाहिँ एकदम छोटो समय सरकारमा रहँदा भूमि सुधारको कार्यान्वयन गराउनुभयो, राजा रजोटाको अन्त्य गर्नुभयो, जनजीवन, सुशासन, समृद्धि यावत कामहरू आज पनि त्यही चर्चामा छन्। तर आज काँग्रेस बिरामी छ, उहाँले नै स्थापना गरेको पार्टी बिरामी छ, अब यसको उपचार के हो?
पहिला त म अहिले भन्दा भन्दै बिर्सिन्छ बीपी कोइरालाप्रति श्रद्धा सुमन प्रकट गर्छु, यद्यपि उहाँको आज जन्मदिन हो र आज 112 जन्मदिन हो उहाँको, 112 वर्ष अगाडि उहाँ जन्मिनु भएको थियो 1971 विक्रम सम्वतमा। र अहिले बीपी कोइराला मलाई यसो लाग्यो, कता कता एउटा कुरो लाग्दैछ तपाईँले यसो भन्दाखेरि, बीपी कोइराला अन्तिममा क्यान्सर भएर बिमारी भएर उहाँको पार्थिव अवसान भएको थियो र नेपाली कङ्ग्रेसका अहिलेका आजभोलिका केटाकेटीहरूलेदेखि बुढाबुढी जो जो भन्नुहोस् न नेपाली कङ्ग्रेसमा बसेको, नेतृत्वमा बसेका जोसुकै हुन्, नयाँ हुन् कि पुराना हुन्, यी सबैलाई सबैले बीपी कोइरालाको विचारको अनुसरण गरेनछन्, शरीरको चाहिँ अनुसरण गरेछन् जस्तो लाग्न थालेको छ मलाई। किनभने क्यान्सर लागेपछि त्यो मृत्यु अनिवार्य छ, अहिले नेपाली कङ्ग्रेसमा पनि क्यान्सर लागेको छ, त्यो नयाँ शरीरमा पनि लागेको छ, पुरानो शरीरमा पनि लागेको छ, त्यो विचार बोक्नु भएन बीपी कोइरालाको, शरीर बोक्नु भएछ, त्यस कारणले नेपाली कङ्ग्रेस अहिले बिरामी परेको छ भन्ने मलाई लाग्छ।
भविष्य,
अब भविष्य भनेको यही हो नि, तपाईँले त्यो क्यान्सरको राम्रो उपचार गर्न सक्नुभयो, आजभोलि त नयाँ ढङ्गको संयन्त्र
अलिकति फुलस्त भनिदिनुहोस् न, यहाँ त्यो परिवारसँग, खास गरी काँग्रेस परिवारसँग यहाँको निकटता पनि छ, यहाँले अलिकति फुलस्त भन्न सक्नुहुन्छ ठ्याक्कै उपचार?
होइन, ठ्याक्कै भनिदिइहालेँ नि मैले, यति राम्रो यो भन्दा ठुलो कुरो के हुन्छ? बीपी कोइरालाको विचार होइन शरीरको पक्षपोषण गर्नुभएको छ अहिलेका काँग्रेसहरूले, त्यस कारणले उहाँहरूलाई पनि क्यान्सर लागेको भन्ने मैले विचारमा लागेको क्यान्सर व्यक्ति उहाँहरूको शरीरमा लागेको भनिनँ, मैले संगठनमा लाग्यो क्यान्सर भने, मैले के भने प्रतीकात्मक रूपले तपाईँलाई यति राम्रो मैले भनिसके, यो स्पष्ट के भन्नुपर्छ, दुर्भाग्यको कुरा हो। यहाँ म भन्छु नेपाली काङ्ग्रेसको आजको अवस्था भनेको दुर्भाग्य हो, नेपाली कङ्ग्रेस जुनसुकै अवस्थामा रहोस् अहिले के भयो भने कब्जा अभियान भयो, एक थरीले कब्जा गर्ने कुरा गरे, अर्को थरीले नचढ्ने कुरा गरे, यो कब्जा र यो एक अर्काको तानातानमा अब कहाँको उचिटिने हो त थाहा छैन, तर नेपालको प्रजातान्त्रिक आन्दोलन कमजोर हुन्छ एउटा सत्य के भने, अहिलेको बेलामा 63 सालमा तपाईँले राष्ट्रवादी एउटा शक्तिको ढाड बाँच्नुभयो कि दियो छैन, अब त्यो त्यसको त्यो त्यो भनेको हामीले नै जम्मै लागेर खेद्यौँ। अब एउटा शक्ति भनेर बिपीले जसलाई प्रतीकात्मक प्रतिनिधि पात्रको रूपमा भन्नुभएको थियो, त्यो पनि सिद्धिने क्षणमा पुग्यो।
हजुर, यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद।
धन्यवाद।
उहाँ हुनुहुन्थ्यो राजनीतिक विशेषक, वरिष्ठ पत्रकार, प्राध्यापक पुरूषोत्तम दाहाल। प्राविधिक मित्र शंकर भण्डारीलाई धन्यवाद। सन्तोष रेग्मी बिदा हुन्छु, नमस्कार।